यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बबलु गुप्ता नियुक्त। नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ। ठेक्का सम्झौता गरी काम नगरेर अलपत्र पारिएका सिंचाईका 12 ठेक्का सिंचाई विभागद्वारा अन्त्य। जलवायु परिवर्तनले हिमताल विस्फोटन र हिम पहिरोको जोखिम बढ़ेको इसिमोडको एक अध्ययनको निष्कर्ष। र थाइल्याण्ड र कम्बोडिया बीच औपचारिक शान्ति सम्झौता। समाचार अब विस्तारमा। नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बबलु गुप्तालाई आजै नियुक्त गर्नुभएको थियो। यसअघि आज बिहान 4 मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा 2 मन्त्रीको मात्रै शपथ भएको हो। गत भदौ 27 गते गठित मौजूदा मन्त्री परिषदको संख्या आजको विस्तारसँगै 10 पुगेको छ। यसअघि गत भदौ 30 र असोज 6 गते मन्त्री परिषद विस्तार भएको थियो। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, मन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि संचारकर्मी संघको प्रतिक्रियामा मन्त्री डाक्टर शर्माले जेएनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताउनुभयो। मन्त्री डाक्टर शर्माले जेएनजी आन्दोलनमा शहीद भएका परिवारका लागि निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। उहाँले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने बताउनुभयो। पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ़दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विस्फोटन, हिम पहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढ़ेको देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गरेको थामे उपत्यका हिमताल विस्फोटन बाढ़ीको कारण प्रभाव र भविष्यका जोखिम नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक 10 वर्षमा औसत 0.28 डिग्री सेल्सियसले तापक्रम बढ़िरहेको उल्लेख छ। उक्त अध्ययन इसिमोडका जोखिम विशेषज्ञहरू सुदन विकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरूण भक्त श्रेष्ठले गर्नुभएको हो। छठ पर्वको दोस्रो दिन आज खरना विधि सम्पन्न भएको छ। हिजो स्नान गरी चोखो खाएर बसेका व्रतालुले आज निर्जल उपवास बसेर बेलुकी घरमा खीर बनाए कुलदेवता छठी माता र चन्द्रमालाई अर्पण गरी खरना विधि सम्पन्न गरेका हुन्। खरनालाई छठ पर्व आस्था र निष्ठाका साथ सम्पन्न गर्ने संकल्प गर्ने विधिहरूको रूपमा मानिन्छ। 4 दिन अर्थात कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व राजधानी लगायत तराई मधेसका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइन्छ। काठमाडौँको थापाथली पशुपति क्षेत्र स्थित गुहेश्वरीबाट गौरीघाट र रानीपोखरी, बागमती र विष्णुमती नदी किनार नागपोखरी, गहना पोखरी लगायत जलाशयमा छठ मनाउने गरिएको छ। केही वर्ष पहिलेसम्म तराई मधेसमा मात्र सीमित छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यका सहित पहाड़ी जिल्लाहरूमा पनि धूमधामका साथ मनाउन थालिएको छ। काठमाडौँका गौरीघाट, कमल पोखरी, कुलेश्वर, बल्खु लगायतका स्थानमा अहिले छठ पूजाको तयारी भइरहेको छ। सहकर्मी केशव ढुङ्गानाको रिपोर्ट।
काठमाडौँ उपत्यकाका विभिन्न पोखरी तथा नदी किनारहरू छठ पूजाका लागि सिंगारेर चिटिक्क पारिएका छन्। छठ पूजाका लागि कमल पोखरी, गौरीघाट, टंकेश्वर, कुलेश्वर, रामघाट लगायतका विभिन्न स्थानमा केरा र उखुका बोट, फूलमाला र झिलिमिली बत्तीले सिंगारिएका छन्। केही दशक अगाडिसम्म छठ पर्व नेपालको मध्य र पूर्वी तराईमा मात्रै मनाइने गरिन्थ्यो, तर जागिर तथा व्यवसायका लागि काठमाडौँ छिरेका तराईका मूलवासीहरू कार्य व्यस्तताका कारण पर्व मनाउन पुर्ख्यौली थलो फर्कन नसक्ने अवस्था आएपछि गरेपछि काठमाडौँमै छठ मनाउन शुरू गरेको पाइन्छ। नेपालमा गणतन्त्रको स्थापनापछि राष्ट्रपति समेत छठ घाटमा पुगेर पूजा गर्ने परम्पराको विकास भएसँगै काठमाडौँ उपत्यकामा छठ पूजाको परम्पराले थप व्यापकता पायो र हालका वर्षहरूमा हजारौंको संख्यामा व्रतालु तथा भक्तजनहरूले पूजा गर्ने गर्दछन्। काठमाडौँ पशुपतिनाथ मन्दिर नजिकको गौरीघाट छठ पूजा घाट व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंह राजपूत:
हामीले 600 व्रतालु घाट बनाएका छौँ, 3-5 लाख मान्छेको त्यहाँ भिड हुँदो रहेछ।
घना बस्ती र अव्यवस्थित शहरीकरणका कारण उपत्यकाका अधिकांश नदी तथा तलाउहरू प्रदूषित हुँदा केही ठाउँमा छठ पूजाकै लागि सफा पानीको अस्थायी पोखरी बनाएरै पूजा गर्ने गरेको समेत पाइन्छ। राम मन्दिर छठ पूजा सेवा समाज सानेपाका सदस्य विजय रजक:
8-10 ट्याङ्कर पानी राखेर पोखरी निर्माण गरेर चारैतिरबाट टेन्ट राखेर एकदम व्यवस्थित गरेर अहिलेसम्म गरिरहेका छौँ। एक घरबाट एकजना व्रतालु जुन आउनुहुन्छ नेजल बसेर पर्सल 125 घर परिवार आउनु भएको थियो। एक घर परिवारसँग एकजना दुईजना मान्छे अनिवार्य बस्नुहुन्छ यहाँ।
छठमा व्रतालु तथा भक्तजनहरू तलाउ र नदी किनारमा नै रातभर जागराम बस्ने हुनाले अधिकांश छठ घाटहरूमा जाडो चिसो छेक्ने बाक्लो टेन्टहरू टाँगिनुका साथै ठाउँ ठाउँमा आगो बाल्ने समेत व्यवस्था मिलाइएको छ। व्यस्तताका कारण पुर्ख्यौली थलो फर्कन नसके पनि आफू रहेकै ठाउँमा व्यवस्थित रूपमा छठ पूजा गर्न पाउँदा व्रतालुहरू समेत खुसी व्यक्त गर्दछन्।
मेरो नाम सदानन्द दास, हाम्रो घर चाहिँ सर्लाही। पूजा गर्ने लागेको 25 वर्ष भएछ। पहिला त हामी 10 जनादेखि नै शुरू गरेको हो, विस्तार हुँदा हुँदा अब अहिले त धेरै ठुलो भइसक्यो।
मेरो नाम रुबी जयसवाल, पुरानो ठेगाना सर्लाही। तराई भन्दा राम्रो व्यवस्था यही पाइरहेछ। हाम्रो समितिले सबै व्यवस्था दिनुहुन्छ। हामी व्रत गर्ने आए 20 वर्षदेखि, अनि मैले 17 वर्षदेखि आफै गरिरहेको छु। यस्तो राम्रो व्यवस्था छ कि गाउँ यादै आउँदैन।
बरु घर इन्डिया हो, छोटु दास नाम हो। हामीहरू यहाँबाट 10 वर्षदेखि पूजा गरिरहेको छ। गाउँमा बसेको छैन, यहाँ काठमाडौँ बस्छ, यहाँ छठ गरेर यही राम्रो।
मनोकांक्षा पूरा हुने धार्मिक विश्वास मात्र नभई प्रकृति र मानव जीवन बीचको गहिरो सम्बन्धलाई समेत उजागर गर्ने छठ पर्व आजभोलि काठमाडौँ उपत्यका र पहाड़ी क्षेत्रका मूलवासीले समेत मनाउने क्रम बढ्दै गएको छ। यसले नेपाली समाजको मूल पहिचानको रूपमा रहेको सांस्कृतिक विविधता र सहिष्णुतालाई समेत थप उजागर गरेको छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
अब बाँकी समाचार। ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिंचाई तर्फका 12 रुग्ण ठेक्का अन्त्य गरिएको छ। साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर 2 जलेश्वर महोत्तरी अन्तर्गतका 12 रुग्ण ठेक्का अन्त्य गरिएको जलस्रोत तथा सिंचाई विभागले जनाएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरले आज सार्वजनिक सूचना मार्फत 16 जेठ 2081 र 1 साउन 2081 ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइए पनि निर्माण व्यवसायबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको माध्यम मार्फत संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। माओवादी केन्द्र गोर्खाको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले माग सहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि विध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड़ दिएको छ। गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयको आजको निर्णय अनुसार सहसचिव र प्रमुख जिल्ला अधिकारी गरी 36 कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो। मन्त्रालयले आज साँझ जारी गरेको सूचनामा कुल 31 प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ। नेपाल प्रहरीले स्रोत नखोलेको 69,85,000 रकम र सुनका गहना सहित पक्राउ गरेका दुईजनामाथि 8 दिन म्याद थप गरिएको छ। तिहार विदाको समयमा यही कार्तिक 5 गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका दुई घर भई हाल काठमाडौँ बस्ने 22 वर्षकी रोजिना सुनार र चिनिया नागरिक झाओ झोङलाई आज म्याद थपिएको हो। दुवैलाई विदा खुलेपछि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबु खैरेनी मुगलिन सड़क खण्ड भोलि राति 2 घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ। आबु खैरेनी गाउँपालिका 4 शाखरमा भूकम्प प्रतिरोधात्मक परीक्षणका लागि राति 12 बजेदेखि 2 बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुले जनाएको छ। शाखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधात्मक परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सड़क बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्ड र कम्बोडिया बीच औपचारिक शान्ति सम्झौता भएको छ। सीमा विवादका कारण हालै लड़ाई गरेका ती देशबीच आपसी सम्बन्ध सामान्य बनाउने सम्झौता समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुनुहुन्थ्यो। लड़ाई नरोके दुवै देशसँग व्यापार वार्ता रोक्ने अमेरिकाका राष्ट्रपति ट्रम्पले चेतावनी दिनुभएपछि दुई मुलुकबीच युद्ध विराम सम्झौता भएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 पहिलो 3 महिनामा मुलुकले करिब 4 खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार यस अवधिमा 4,68,33,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, असोज मसान्तसम्म कुल 5,40,86,61,00,000,000 वैदेशिक व्यापार गर्दा नेपालले 3,95,30,00,00,000,000 बराबरको व्यापार घाटा बेहोरेको हो। पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट 2,58,87,82,00,000,000 आयात हुँदा नेपालले 59,12,83,00,000,000 बराबरको निर्यात गरेको छ। भारतसँगको आयात निर्यातका आधारमा 1,79,74,00,000,000 बराबरको व्यापार घाटा नेपालले बेहोरेको छ। त्यस्तै चीनबाट 1,04,89,00,000,000,000 आयात र 18,64,00,000,000 बराबरको निर्यात गर्दा चीनसँग 1,04,70,00,000,000 बराबरको व्यापार घाटा नेपालले बेहोरेको छ। नेपालको सबैभन्दा बढी व्यापार नाफा भने डेनमार्कसँग रहेको छ। त्यस्तै जर्मनी, रोमानिया, स्वीडेन, लेबनान लगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफामा रहेको छ। पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी भएको छ। त्यस्तै समीक्षा अवधिमा 13,62,75,00,000 बराबरका स्मार्टफोनहरू नेपालमा आयात भएका छन्। रूपन्देहीको भैरव स्थित गौतम बुद्ध विमानस्थलमा 6 महिनापछि पुनः अन्तर्राष्ट्रिय विमानको उडान शुरू भएको छ। आइतबार मध्याह एयर एसियाको जहाज अवतरण भएसँगै 6 महिनापछि पुनः उडान शुरू भएको हो। मध्याह 12:48 17 यात्रु लिएर थाई एयर एसियाको जहाज भैरव अवतरण गरेको थियो। जहाज आइतबारै 162 यात्रु लिएर थाइल्याण्ड फर्किएको छ। यो साताको कारोबारको पहिलो दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक 5.19 अंकले बढेर 2,509.04 बिन्दुमा कायम भएको छ। यस दिन विभिन्न 313 कम्पनीका 55,96,077 किता शेयरहरू 2,66,13,00,000 रुपियाँमा किनबेच भएका छन्। त्यारपछि खुलेको नेपाली बजारमा आइतबार सुनको मूल्य एकै दिन 11,600 रुपियाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ। आइतबार सुनको मूल्य तोलामा 2,41,900 र त्यत्तिकै परिणामको चाँदीको मूल्य 3,015 कायम भएर कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष 2082-83 पहिलो त्रैमासिकमा अलैची निर्यात 33% बढेको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताउनु भएको छ। आइतबार अपरान्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै नवनियुक्त युवा तथा खेलकुद मन्त्री गुप्ताले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताउनु भएको हो। विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाई थियो। मन्त्री गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय पनि गर्नु भएको छ। मन्त्री गुप्तालाई मन्त्रालयका सचिव डाक्टर हरिप्रसाद लम्चाल लगायतका उच्च पदस्थ कर्मचारीहरूले स्वागत गर्नुभएको थियो। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका विरूद्धको खेलमा नेपाल पराजित भएको छ। लिग टूको 15 सिरिज अन्तर्गत यूएको दुबईमा आइतबार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग 106 रनले पराजित भएको हो। नेपाललाई हराएपछि 21 खेलबाट 30 अंक जोडेको अमेरिका स्कल्यान्डलाई रनरेटमा पछि पार्दै लिग टूको शीर्ष स्थानमा उक्लिएको छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता नियुक्त। नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ। ठेक्का सम्झौता गरी काम नगरेर अलपत्र पारिएका सिंचाईका 12 ठेक्का सिंचाई विभागद्वारा अन्त्य। जलवायु परिवर्तनले हिमताल विस्फोटन र हिम पहिरोको जोखिम बढ़ेको इसी मोडको एक अध्ययनको निष्कर्ष। र थाइल्याण्ड र कम्बोडिया बीच औपचारिक शान्ति सम्झौता। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।